यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरू। विपन्न नागरिकसम्म सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने व्यवस्था बजेटमा मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको भनाई। मनसून अवधिमा विपत्तिको जोखिम कायम रहने भएकाले भोलिदेखि मेलम्चीको पानी काठमाण्डु पठाउन बन्द गरिने। मनसूनजन्य विपत्तिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई समन्वय र सहकार्य गरी अघि बढ़न संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशन। र उत्तर कोरियाको भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र समकक्षी किम जोङ उनबीच भेटवार्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम शुरू भएको छ। प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले अस्पतालहरूमा आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउन र विपन्न नागरिकमा सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउन बजेटमा प्रबन्ध गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले सांसदहरूले उठाउनु भएका कुराहरू स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा सान्दर्भिक रहेको र त्यस अनुरूप बजेटको कार्यान्वयन गर्दै जाँदा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिए काम गर्ने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य मन्त्री यादवले बजेटमा उठेका प्रश्नको जवाफ दिएपछि केही सांसदहरूले पूरक प्रश्न गर्ने क्रममा सभामुख देवराज घिमिरेलाई मात्रै देखाएर बैठकको प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यसपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूहरूलाई प्रश्न सोध्न दिएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाउनुभयो।
सभामुख महोदय, कर्मचारीहरूको विरोधका कारणले माननीय सदस्यहरूले बोलेका अभिव्यक्तिहरू प्रसारण बन्द भएको छ। सम्पूर्ण बन्द गरेर सदन चलाउने नचलाउने सभामुख महोदय, भोलि पनि हामी सदन चलाउन सक्छौ, मन्त्रीको जवाफ लिन सक्छौ, मन्त्रीको जवाफ दिएका मन्त्रीको जवाफ दिनु, अरू मन्त्रीको यो ब्ल्याक आउट गरेर सदन नचलाउ सभामुख महोदय, त्यो त हुँदैन सभामुख महोदय।
ध्यान आकर्षण भयो, बसौं माननीय सदस्य।
त्यसपछि सभामुख घिमिरेले त्यसको केही बेरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको स्पष्टीकरण सोध्ने काम सकिएको र विनियोजन विधेयक 2081 अन्य मन्त्रालय अन्तर्गतका उठेका प्रश्नहरूको आगामी बैठकमा जवाफ दिइने भन्दै बैठकको कार्यसूचीका अन्य विषयहरू हटाइएको जानकारी गराउनुभयो।
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धमा दिनुभएको जवाबका सम्बन्धमा माननीय सदस्यहरूबाट स्पष्टीकरण सोध्ने कार्य सकिएको जानकारी गराउँछु। आजको कार्यसूचीमा रहेका विनियोजन विधेयक 2081 अन्तर्गत बाँकी मन्त्रालयहरूसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाब दिने कार्य आगामी बैठकहरूमा हुने गरी कार्यसूचीको बाँकी कार्यक्रम विशेष कारणवश हटाइएको व्यवहार मान्य सदस्यहरूलाई जानकारी गराउँछु।
यसअघि प्रतिनिधि सभामा विनियोजन विधेयक 2081 अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षक माथिको छलफलमा सांसदहरूले खेलाड़ीलाई प्रशिक्षण तालिम तलब भत्ताको व्यवस्था, खेलाड़ीको भविष्य निर्माण र खेल मैदानको निर्माणमा जोड़ दिनुभयो। सांसदहरूले खेलकुदका लागि ठूला खालका पूर्वाधारहरूको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिनुपर्ने र खेल क्षेत्रलाई प्रभावकारी बनाउने खालका योजना ल्याइनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले युवालाई विदेश सिनबाट रोक्न, युवा स्वरोजगारका लागि पर्याप्त बजेट विनियोजन गरेर रोजगारमूलक कार्यक्रम ल्याउनु पर्ने, विद्यालयमा अतिरिक्त विषयका रूपमा खेलकुदलाई विकास गर्नुपर्ने, खेलमा संलग्न युवाहरूलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा समेत जोड़ दिनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा सांसदहरूले दुग्ध किसानहरूले समयमा दूधको भुक्तानी नपाएका कारण उनीहरू आन्दोलनमा रहेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आन्दोलनरत किसानहरूसँग वार्ता गर्न र समयमा रकम भुक्तानी गर्न माग गर्नुभयो। सांसदहरूले कानून अभावका कारण क्रसर तथा खाने उद्योगहरू नवीकरण हुन नसक्दा उद्योगहरू बन्द रहेको र उद्योगीहरू आन्दोलनमा रहेको भन्दै क्रसर उद्योग नवीकरण गरी संचालनमा ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क तथा पुलहरू अवरूद्ध हुँदा विद्यार्थी तथा आम मानिसहरूलाई आवत जावतमा समस्या भएको भन्दै त्यसतर्फ समयमै सरकारको ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिने प्रक्रियालाई सहज बनाइनुपर्ने, कवाड व्यवसायमाथि लाठी प्रहार भएको र त्यस क्रममा कैयौं घाइते भएको भन्दै घाइतेहरूको निशुल्क उपचार गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे पुनः बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर हिजो स्वदेश फर्किनु भएको छ। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ लगायतले स्वागत गर्नुभयो। राष्ट्रपति पौडेल गत जेठ 29 गते अन्तर्राष्ट्रिय श्रम संगठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल असार 1 गते संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो। नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वर लोत्से हलमा अपरान्ह 3 बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ। बागमती प्रदेशसभाको आज बिहान 11 बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष 2081-82 लागि विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको छ। गत असार 1 गते प्रस्तुत गरिएको प्रदेश सरकारको बजेटमा छलफल प्रारम्भ भई यही असार 8 गते भित्रै सो बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो। असार 1 गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले असार 6 गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आसन्न 10 राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका लागि हिजो निर्वाचन सम्पन्न गरेको छ। देशभर 1,46,714 संगठित सदस्य मध्येबाट 1,400 प्रतिनिधिका लागि शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो। खुल्ला महिला र दलित गरी 1,849 प्रतिनिधि छनौट गरिने व्यवस्था छ। त्यसमध्ये केन्द्रीय कमिटी 346 र केन्द्रीय आयोगबाट 104 जना प्रतिनिधि स्वत महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका छन्। यही असार 16-20 गते काठमाण्डुस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले 125 संगठित सदस्य बराबर 1 प्रतिनिधि छनौट गर्ने जनाएको छ। दुग्ध उत्पादक किसानहरूले केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा आफूले बेचेको दूधको बक्यौता रकमको भुक्तानी माग गर्दै हिजो दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शन गरेका छन्। संघका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको 7 महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको भुक्तानी माग गर्दै विरोधमा उत्रिनु परेको बताउनुभयो। उहाँका अनुसार देशभरका किसानले दूध बिक्री बापत झण्डै 7 अर्ब रूपियाँ भुक्तानी पाउन बाँकी छ। दुग्ध विकास संस्थानबाट मात्र 2 अर्ब 50 करोड़ रूपियाँ भुक्तानी लिन बाँकी रहेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपमा थप स्वस्थ संवेदनशील र सचेत बन्न मद्दत पुर्याउने बताउनु भएको छ। दशौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा हिजो प्रहरी मुख्यालय नक्सालमा आयोजित योग विज्ञान शिविरमा गृहमन्त्री लामी छानेले योग तथा प्राणायामले सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गर्नुभयो। गृहमन्त्री लामी छानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड़ दिँदै त्यसका लागि शारीरिक र मानसिक अवस्था दुरूस्त हुन जरूरी रहेको बताउनुभयो। कार्यक्रममा गृह सचिव एक नारायण अर्यालले योगले मन र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपूर्ण हुने बताउनुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले 60 किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुईजनालाई पक्राउ गरेको छ। भक्तपुर जिल्ला घर भएका अन्दाजै 32 वर्षीय मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो। 60 किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या 20 पुगेको प्रवक्ता बोगटीले बताउनुभयो। मेलम्चीको पानी भोलिदेखि काठमाण्डु उपत्यका पठाउन बन्द गरिने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढ़ेकाले आयोजनालाई बाढ़ीको जोखिमबाट बचाउन बन्द गरिने जानकारी दिनुभयो। मनसून अवधिमा विपत्तिको जोखिम कायम रहने भन्दै मनसून कम भएपछि मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरू गर्ने गरी तयारी गरिएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो। छानेका अनुसार दैनिक 17 करोड़ लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक 20 करोड़ लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। मनसून जन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरू भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी मनसूनजन्य घटना बाढ़ी पहिरो डुबान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क समन्वय र सहकारी गरी कार्य गर्न निर्देशन दिनुभएको छ। मनसूनजन्य घटनाबाट हुन सक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्व तयारीबारे जानकारी लिँदै उहाँले विपदका समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिनुभयो। मध्य प्रदेश सरकारले प्राकृतिक विपत्तिबाट हुने जोखिमलाई कम गर्न पूर्व तयारी थालेको छ। गत वर्षको तुलनामा यो वर्ष बढ़ी वर्षा हुने अनुमान गरिएसँगै बाढ़ीको उच्च जोखिममा रहेको मध्य प्रदेश सरकारले सबै सरोकारवाला निकायको सहभागितामा पूर्व तयारीको काम थालेको हो। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको मध्य प्रदेशमा मनसून पूर्व तयारी तथा प्रतिकार योजना निर्माणमा प्रदेश सरकार जुटेको छ। यसपटक अत्यधिक वर्षाले मध्य प्रदेशमा दोस्रो सबैभन्दा बढ़ी प्रभावित प्रदेश बन्ने पूर्वानुमान भएकाले प्रदेश सरकार न्यून क्षतिका लागि लागि परेको छ। मनसून पूर्व तयारी तथा प्रतिकार योजनाका विषयमा मध्य प्रदेश सरकारका गृह संचार तथा कानून मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव
बनाउन त बनाएको छु ड्राफ्ट लिएर तत्कालै यसलाई चाहिँ कार्ययोजना फाइनल गरौँ र त्यसै कार्ययोजना हामी पूर्व तयारी पनि प्रदेश सरकारको पनि हामी गरिरहेछौँ र यसै अनुसार जिल्ला र सबै स्थानीय तहमा पनि प्रतिकार योजना सम्बन्धी पूर्व तयारी होस्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर रिजन भट्टराईले 4 लाख भन्दा बढी व्यक्ति मध्य प्रदेशमा प्रभावित हुने पूर्वानुमान भएको जानकारी दिनुभएको छ। विपद पूर्व तयारी तथा प्रदेशमा रहेको विपदको जोखिमका विषयमा मुख्यमन्त्री सतीश कुमार सिंह
गर्मी समयमा अत्यधिक गर्मी हावाहुरीको कारणले घरमा आग लगीदेखि लिएर विभिन्न डिजास्टर शीतलहर आइसके पछाडि शीतलहरमा पनि मान्छे कटेर लाइटनिङको त्यतिकै मान्छे मरिरहेछ।
प्रदेश सरकारसँग साधन स्रोत भए पनि कानूनमा व्यवधान भएकाले काम गर्न चाहे पनि गर्न कठिन हुने बताउँदै पुनः मुख्यमन्त्री सिंह
यसलाई कानूनको बाजु कसरी ठुकाउने कसरी हामी एक्चुअलमा राहत दिन सकिन्छ भनेर यसपालि बजेटमा मध्य प्रदेश सरकारले 1 लाख परिवारलाई एडप बेसिसमा 136 पालिकालाई हुने गरी अग्नि र बाढीबाट चाहिँ क्षति भएका घर परिवारलाई इन्सुरेन्स गर्ने व्यवस्था ल्यायो र यसपालि चाहिँ हामी त्यसलाई चाहिँ कसरी कार्यान्वयन र त्यसको रिजल्ट कसरी आउँछ भने त्यतातिर हामीले फोकस गरेर काम गर्नुपर्छ।
मधेस प्रदेश प्राकृतिक विपत्तिको दृष्टिकोणले उच्च जोखिममा पर्ने भएकाले तीनै तहका सरकारले हातोमालो गरेर काम गर्न आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
पछिल्लो समय देशका 72 जिल्लामा 1000 भन्दा बढ़ीमा डेंगू संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सन् 2024 यता 72 जिल्लामा 1241 जनामा डेंगू पुष्टि भएको जानकारी दिनुभयो। डेंगू संक्रमण सबैभन्दा बढ़ी बागमती प्रदेशमा 428 र कोशी प्रदेशमा 285 जनामा पुष्टि भएको छ। त्यसै गरी मधेस प्रदेशमा 34, गण्डकी प्रदेशमा 188, लुम्बिनी प्रदेशमा 148, कर्णाली प्रदेशमा 18 र सुदूरपश्चिममा 140 जनामा डेंगू पुष्टि भएको डाक्टर दाहालले जानकारी दिनुभयो। काठमाण्डु जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका 5 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले हिजो थुनछेक बहस सकिएपछि 5 जनालाई थुनामा पठाउने र 1 जनालाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका जिल्ला न्यायाधिवक्ता सन्तोष राज कटुवालका अनुसार अदालतले काभ्रे नमो बुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत 51 वर्षीय नवराज ढोडारी, काठमाण्डु महानगरपालिका वडा नम्बर 6 बस्ने कोषका ब्राह्मण पदमा कार्यरत 36 वर्षीय नवराज घिमिरेलाई पूर्वपक्षका लागि थुनामा पठाएको हो। त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 8 बस्ने 34 वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नम्बर 9 बस्ने 35 वर्षका कुमार दमाई परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर 12का 29 वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाको भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ उनसँग भेटवार्ता गर्नुभएको छ। युक्रेन युद्ध लगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति राष्ट्रपति पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रूसी संचार माध्यमले जनाएका छन्। प्योङयाङमा आयोजित समारोहपछि पुटिनले समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित द्विपक्षीय सहयोगको घोषणा गर्नुभयो। भारतको उत्तर पूर्वी राज्य आसाममा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 31 पुगेको छ। प्रहरीका अनुसार सोमबार राति आसामको मुख्य शहर गुवाहाटीबाट करिब 281 किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा वर्षापछि आएको पहिरोमा परि 1 नाबालक सहित 5 जनाको थप मृत्यु भएपछि मृतकको संख्या 31 पुगेको हो। आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणले बाढ़ीका कारण 15 जिल्लाका 1,61,000 भन्दा बढ़ी व्यक्ति प्रभावित भएको जनाएको छ। इजरायली सेनाले गाजाको बस्ती क्षेत्र अल मवासीमा बमबारी गर्दा कम्तीमा 7 जनाको मृत्यु हुनुका साथै बस्तीमा आगलागी हुँदा कैयौं स्थानीय घाइते भएका छन्। गाजाका अधिकारीहरूले इजरायलले बन्दी बनाएका आफ्ना 310 जना स्वास्थ्य कर्मीहरूको रिहाई सहित अपहरण गरिएका प्यालेस्टिनी स्वास्थ्य कर्मीहरूको बारेमा जानकारी दिन अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेका छन्। हालका दिनमा गाजाको दक्षिण क्षेत्रमा सहायता सामग्री पठाउने मार्ग बिग्रिएका कारण आतंक र भोकमरी निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अब आर्थिक समाचार।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने कार्यलाई तीव्रता दिएको छ। सहकारी विभागको सिफारिशमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका 20 सहकारी मध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री र मन्त्रालय संघको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित तीन सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिनुभयो। संस्थाका पीड़ित बचतकर्ताका प्रतिनिधि संचालक तथा व्यवस्थापन समिति बीच विभिन्न मितिमा बचत फिर्ता लगायतका विषयमा छलफल भई समस्याग्रस्त 19 सहकारी मध्ये तीन सहकारीको समस्या पूर्ण रूपमा समाधान गरिएको अध्यक्ष गौतमले बताउनुभयो। भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती र सेती नदी 6 जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर मस्यौदा लगानी बोर्ड समक्ष बुझाएको छ। एनएचपीसीले बुधबार डीपीआरको मस्यौदा लगानी बोर्ड समक्ष बुझाएको लगानी बोर्डका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो। परियोजनाको सर्वेक्षण अनुमति पत्र पाएको कम्पनीले डीपीआरको मस्यौदा बुझाएको हो। यसमा लगानी बोर्डले आवश्यक अध्ययन गरी प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डीपीआर तयार हुनेछ। 750 मेगावाट क्षमताको पश्चिम क्षेत्र आयोजनाको लागत 1320 मिलियन अमेरिकी डलर र 450 मेगावाट क्षमताको एसआर 6 आयोजनाको लागत 800 मिलियन अमेरिकी डलर बराबर हुने अनुमान यसअघिको अध्ययनले देखाएको थियो। युरोपका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका गैर आवासीय नेपालीहरूले आफ्नो व्यवसायलाई थप प्रवर्धन गर्न लगानी विविधीकरण गरी प्रभावकारी व्यवसाय सञ्चालन तथा व्यावसायिक एकता अभिवृद्धि गर्न नेपाली व्यवसाय संघ युरोप गठन गरेका छन्। एक वर्षदेखि नेपाली व्यवसाय संघ बेनेलेक्सको तदर्थ समिति गठन गरी काम गर्दै आएका नेपाली व्यवसायीहरूले विधान कार्यक्षेत्र र संघको उद्देश्य निर्धारण गरी युरोपको हेडक्वार्टर बेल्जियममा उक्त संघ दर्ता गरेर आवश्यक प्रक्रिया अघि बढ़ाएको तदर्थ समितिका सदस्य सचिव मदन दवाड़ीले जानकारी दिनुभयो। संघ बेल्जियमको सरकारी निकायमा गैर सरकारी संस्थाको रूपमा दर्ता गरिएको र दर्ता भएको विवरण त्यहाँको राजपत्रमा प्रकाशित हुने दवाड़ीले जानकारी दिनुभयो। संघको दर्ता प्रक्रियामा नेपाली व्यवसाय संघ बेल्जियम नेदरल्याण्ड र लक्जमबर्गको सहभागिता रहेको भए पनि संघको तदर्थ समितिमा फ्रान्स डेनमार्क जर्मनी तथा पोर्चुगलका नेपाली व्यवसायहरू समेत संलग्न रहनु भएको छ। दर्ता प्रक्रिया सम्पन्न भएसँगै बेल्जियमका यमु निरौलाको संयोजकत्वमा 15 सदस्यीय तदर्थ समिति गठन भएको छ। संघले युरोपभरि छरिएर रहेका नेपाली तथा नेपाली व्यवसायहरूको हित कल्याण, नेपालको युरोपसँगको व्यापार, नेपाली वस्तुको युरोपमा व्यापार विस्तार लगायतका क्षेत्रमा काम गर्ने दवाड़ीले जानकारी दिनुभयो। नेपाली व्यवसायहरू हाल बेल्जियममा मात्रै 600 संख्यामा क्रियाशील रहेको र त्यसमध्ये 400 रेस्टुरेन्टहरू मात्रै रहेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालका दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 अन्तर्राष्ट्रिय वरियताको अलराउण्डरतर्फ 3 स्थान सुधार गरेका छन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र 6 स्थानमा उक्लिएका छन्। दिपेन्द्र 199 अङ्क प्राप्त गरे। यसै गरी अस्ट्रेलियाका मार्क स्टोइङ्स 231 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएका छन्। यसअघि शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नवी पनि 3 स्थान खसिँदै 4 स्थानमा पुगे। यसै गरी कुशल भुर्तेलले ठूलो छलाङ मारेका छन्। उनी 43 स्थान सुधार गर्दै 69 स्थानमा पुगेका छन्। यस्तै कुशल मल्ल 36, कप्तान रोहित कुमार पौडेल 56, गुलशन झा 67 स्थानमा छन्। कुशल मल्ल 1 र गुलशन 6 स्थान तल झर्दा रोहितले 11 स्थान सुधार गरे। टीम वरियतामा भने नेपाल 18 स्थानमा यथावत छ। ब्याटिङ वरियतामा आसिफ शेखले छलाङ मारेका छन्। उनी 20 स्थान सुधार गर्दै 69 स्थानमा पुगेका छन्। यसै गरी रोहित 61 र दिपेन्द्र 46 स्थानमा छन्। रोहित 6 स्थान खस्किँदा दिपेन्द्र 5 स्थान सुधार गरेका हुन्। बलिङ वरियतामा दिपेन्द्र 96 र सुम्पाल कामी 91 स्थानमा छन्। दिपेन्द्रले 27 र सुम्पालले 8 स्थान सुधार गरे। आईसीसी T20 विश्वकपमा सहभागिता जनाएर नेपाली टोली बिहिबार स्वदेश आइपुग्ने भएको छ। 10 वर्षपछि T20 विश्वकपमा फर्किएको नेपालको प्रदर्शन भने राम्रो हुन सकेन। प्रतियोगितामा टोली जितविहीन बन्यो। वेस्ट इण्डिज र अमेरिकामा जारी प्रतियोगितामा नेपालले नेदरल्याण्डसँग 6 विकेट, दक्षिण अफ्रिकासँग 1 रन र बंगलादेशसँग 21 रनको पराजित बेहोरेको थियो। नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग भने अङ्क बाँड्यो। पारा तेक्वान्दो खेलाड़ी भरत सिंह महतालाई फ्रान्समा हुने पेरिस पारा ओलम्पिक 2024 सहभागिता जनाउने भएका छन्। भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारा ओलम्पिकका लागि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दोले पत्र पठाएसँगै भरतको सहभागिता निश्चित भएको बताइएको छ। भरतले पारा ओलम्पिकमा K44 क्याटेगोरी अन्तर्गत पुरूष 58 केजी मुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा 12 खेलाड़ी रहेका छन्। छनौट हुने भरत अन्तिम खेलाड़ी हुन्। वरियताका आधारमा 6 खेलाड़ी तथा बाँकी 5 खेलाड़ीले छनौट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए। यससँगै पेरिस पारा ओलम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाड़ीको संख्या 2 पुगेको छ। यसअघि पलेसा गोवर्धनले छनौट चरण पार गर्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी थिइन्। चीनको ताइयान भएको एसियाली छनौटको के 44 क्याटेगोरी अन्तर्गत महिला 57 केजी मुनि स्वर्ण जित्दै पलिसाले पेरिस यात्रा पक्का गरेकी थिइन्। चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक काँसे विजेता पलिसा छनौट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहे। सोही प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 36 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियस काबीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरू। विपन्न नागरिकसम्म सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने व्यवस्था बजेटमा मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको भनाई। मनसून अवधिमा विपत्तिको जोखिम कायम रहने भएकाले भोलिदेखि मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरिने। मनसूनजन्य विपत्तिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई समन्वय र सहकार्य गरी अघि बढ़न संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको निर्देशन। र उत्तर कोरियाको भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र समकक्षी नेता किम जोङ उन बीच भेटवार्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।